यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा स्वागत छ, म निर्मला ठकुराठी। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको बैठक आज बिहान 11 बजे बस्दैछ। हिजोको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै मदन भण्डारी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि परेको निवेदनमाथि नै छलफल केन्द्रित रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। हिजोको बैठकमा नेताहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका प्रसाद यादव, नन्द कुमार प्रसाई र पेशल कुमार खतेवड़ाले धारणा राख्नुभएको उपप्रमुख थापाले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी स्थायी कमिटी बैठकमा देखिएको विवादका सम्बन्धमा हिजो बिहान स्थायी समिति सदस्य समेत रहनुभएका केही मन्त्रीहरू र स्थायी समिति का सदस्यहरूसँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीमा देखिएको समस्याहरूबारे छलफल गर्नुभएको र अन्य नेताहरूसँग पनि परामर्श गर्ने बताउनु भएको जानकारी छलफलमा सहभागी स्थायी समिति सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। संघीय संसदका दुवै सदनले प्रतिनिधि सभा सांसद ज्ञान कुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। हालको प्रतिनिधि सभा सदस्य छन्त्याल 2070 सालको संविधान सभा निर्वाचनमा बागलुङ जिल्लाबाट संविधान सभाबाट सदस्य हुनुहुन्थ्यो। वहाँको 63 वर्षको उमेरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो। प्रतिनिधि सभाको अर्को बैठक असार 22 गते सोमबार दिउँसो 1 बजे र राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले सांसद ज्ञान कुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले सांसद छन्त्यालको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेपाली कांग्रेसले स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै आज पार्टी केन्द्रीय कार्यालय बन्द गर्नका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने जनाएको छ। बारामा चट्याङ लागेर 4 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आज बिहान कलैया उपमहानगरपालिका वडा नम्बर 12 शीतलपुर र फेटा गाउँपालिका वडा नम्बर 1 गरी 4 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। मृत्यु हुनेमा 35 वर्षीय आशादेवी महतो, 45 वर्षीय हलिमा खातुन रहेकी छन् भने फेटामा 30 वर्षीय इन्दुदेवी महतो, 40 वर्षीय सुनारपति देवी महतोको घटनास्थलमा नै मृत्यु भएको प्रवक्ता मिश्रले बताउनुभयो। चट्याङ लागेर फेटामा 5 जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको हाम्रा समाचारदाताले जनाएका छन्। गण्डकी प्रदेशका 4 जिल्लाका 8 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ति प्रकाशित गरी थप 8 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। संक्रमित हुनेमा पर्वतको फलेवास नगरपालिकाका 21 वर्षीय, कुस्मा नगरपालिकाका 27 वर्षीय पुरूष रहेका छन्। तनहुँको रिसिङ गाउँपालिकाका 26, 27 र 26 वर्षका पुरूष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका 20 वर्षीय र वालिङ नगरपालिकाका 13 वर्षीय एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङ नगरपालिकाका 25 वर्षीय पुरूषमा पनि कोरोना संक्रमण भएको छ। यसै गरी चितवनमा गैराती थप 2 जनामा कोरोना भाइरस कोविड 19 संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोविड 19 परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा गैराती कालिका नगरपालिकाका 2 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कालिका नगरपालिका 7 की 27 वर्षीय एक महिला र कालिका 1 का 36 वर्षका एक पुरूष रहेका छन्। ती महिला गर्भवती रहेको जनाइएको छ। उनी कतारबाट आई जुटपानी बजारको विद्यालयमा क्वारेन्टाइनमा बसिरहेकी छन्। यसै गरी 18 वर्ष मुनिका 2061 बाल बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बाल बालिकामा संक्रमण बढ़ेको भन्दै बाल बालिकालाई सकेसम्म घरमै राख्न अभिभावकहरूलाई आग्रह गर्नुभएको छ। बाल बालिकाहरू घरबाट बाहिर निस्कन परेमा मास्क लगाउने, दुई मिटरको दूरीमा राख्न सुझाव दिनुहुँदै डाक्टर गौतमले संक्रमित आमा बाबुबाट छोराछोरीलाई अलग्गै राख्न पनि सुझाव दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने किरा सलह अहिलेसम्म नेपालका 52 जिल्लामा पुगेको छ। झण्डै 80 देखि 90 लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह किरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीटविज्ञ समुद्रलाल जोशीले जानकारी दिनुभयो। उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरू आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्न सक्ने सम्भावना कायमै रहेको समेत बताउनुभयो। कृषि मन्त्रालयका अनुसार सलहले बारामा मकै तथा तरकारी बालीमा क्षति पुर्याएको छ भने हेटौडामा झण्डै 100 हेक्टरमा क्षति पुर्याएको विवरण आएको छ। अन्य जिल्लामा पनि क्षति पुर्याएको भए पनि क्षतिको विवरण संकलनको क्रममा रहेको मन्त्रालयले जनाएको छ। दाङमा मंगलबार मध्याह भित्रिएको सलहले जिल्लाका 100 हेक्टर जमीनको अन्नबाली नष्ट पारिदिएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले हिजो साँझसम्म जिल्लाका 10 पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम जारी राखेको छ। केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ। सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो संख्यामा आएकाले नसकिएको उहाँले बताउनुभयो। उहाँका अनुसार सलहले सम्म करिब 700 हेक्टर जमीनमा लगाइएको बाली नाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ़न सक्ने जनाइएको छ। केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ। सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकबेसी नगरपालिका 3 दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र नार्कले दशरथपुरले कृषि अनुसन्धान केन्द्र नार्क दशरथपुरले जनाएको छ। नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताउनुभयो। सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अप्नाउने तयारीमा जुटेको छ। सलहलाई धपाउने उपायको खोजी गर्दै 10 जिल्ला स्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैर सरकारी संघ संस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिको इरापुवाटो शहर स्थित एक लागू औषध पुनर्स्थापना केन्द्रमा बन्दुकधारी समूहले आक्रमण गर्दा कम्तीमा 24 जनाको ज्यान गएको छ। उक्त आक्रमणमा थप 9 जना गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मेक्सिको वानावान्टी राज्यको इरापुवाटो शहरमा भएको यो दोस्रो उस्तै प्रकारको आक्रमण हो। गत जून 6 अर्को एक पुनर्स्थापना केन्द्रमा भएको आक्रमणमा 10 जनाको मृत्यु भएको थियो। र कोरोना महामारीले विश्वका 1,08,05,000 व्यक्ति संक्रमित भएका छन्। हालसम्म 60,28,200 बढ़ी कोरोना संक्रमण मुक्त भएका छन्। विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 5,18,000 बढ़ी रहेका छन्। कोरोनाले अत्याधिक आक्रान्त मुलुक अमेरिकामा 27,79,900 बढ़ी संक्रमित भएका छन्। अमेरिकामा पछिल्लो 24 घण्टामा मात्र संक्रमित हुनेको संख्या 50,000 नाघेको छ भने हालसम्म 130,700 भन्दा बढ़ीको मृत्यु भएको छ। ब्राजिलमा संक्रमितको संख्या 14,53,300 नाघेको छ भने 60,700 बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। एसियामा 6,54,000 बढ़ी संक्रमित भएका छन् भने 9,500 बढ़ीको मृत्यु भएको छ। भारतमा गत 24 घण्टामा मात्र 19,400 बढ़ी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कुल संक्रमितको संख्या 6,05,200 नाघेको छ। भारतमा संक्रमणका कारण 17,800 बढ़ीको मृत्यु भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।